آیت 61 سے 68 میں اب حضرت صالح کا قصہ ہے، قوم سمود کی طرف آئے تھے. آیت 61، وَإِلَى سَمُودَ أَخَاهُمْ صَالِحًا، اور سمود کی طرف ہم نے بھیجا ان کے بھائی صالح کو. یہ کون تھے؟ قوم عاد کے بچے کھچے لوگ. ہوا کیا تھا کہ جب قوم عاد پہ عذاب آیا تھا تو جو لوگ بچے تھے وہ ہجر میں جا کر آباد ہو گئے تھے، یعنی اپنے علاقے سے تھوڑا سا وسطی علاقے کی طرف گئے اور ہجر میں آباد ہو گئے. ان لوگوں کی نسل میں سے ایک قوم ابھری جس کا نام سمود تھا. اپنے وقت کی سپر پاور، اپنے وقت کے چنے ہوئے لوگ تھے. اللہ نے ان کو بہت کچھ دیا لیکن ان لوگوں نے اپنی ترقی کو اللہ سے دوری کا ذریعہ بنا لیا. وقت کے ساتھ ان کے اندر پھر وہی خرابیاں پیدا ہو گئیں جو پچھلی قوم میں تھی، اور بت پرستی اور شرک میں مبتلا ہو گئے، اور اس قوم کے اندر خاص طور پہ اپنی ذات کو بڑا سمجھنے کا مرض پیدا ہو گیا. اللہ تعالیٰ نے ان کی اصلاح کے لیے حضرت صالح کو بھیجا. حضرت صالح کا پیغام وہی تھا جو پچھلے نبیوں کا، قال یا قومی اعبدوا اللہ ما لکم من الہ غیرہ. آپ نے فرمایا میری قوم کے لوگوں، اللہ کی بندگی کرو، تمہارا کوئی معبود اس کے سوا نہیں ہے. کبھی اس جملے کی خوبصورتی دیکھیں، جس نے واقعی اللہ کو اپنا بنایا نا، اس کا تو دل چاہتا ہے اس آیت کو چوم لے، اللہ کے سوا میرا کوئی نہیں ہے. ذرا کہہ کے تو دیکھیے، اللہ کے سوا میرا کوئی نہیں ہے. کیسا خوبصورت تعلق بنتا ہے اللہ سے. کون سا اللہ؟ ہو انشاکم من الارض، جس نے تمہیں زمین سے پیدا کیا. انشا، نشا سے، یہ وہی لفظ ہے جس سے اردو میں نشو نما آتا ہے. اس کی نشو نما کی تمہیں زمین سے اٹھایا. واستعمرکم فیہا، اور اس نے آباد کیا تم کو اس میں. استعمر، عمرا سے اٹھانا، آباد کرنا. فاستغفروہ ثم توبوا الیہ، پھر اس کی جناب میں رجوع کرو اور اپنے گناہوں کو بخشواؤ. انداز ایک ہی لگ رہا، ان ربی قریب مجیب، یقیناً میرا رب قریب بھی ہے اور دعاؤں کو قبول کرنے والا ہے. پچھلے حصے میں تو کچھ بات ہو گئی، یہاں بات کریں گے قریب و مجیب پہ. اللہ سبحانہ تعالیٰ کے دو نام ہیں، قریب اور مجیب. سورت بقرہ میں ہم پڑھ چکے، وَإِذَا سَأَلَكَ عِبَادِي أَنِّي فَإِنِّي قَرِيبٌ، اللہ تعالیٰ قریب ہے. اور مجیب کیا ہے؟ اگر آپ کو رمضان کی آیتیں یاد ہوں تو کیا کہا، فَلْيَسْتَجِيبُوا لِي وَلْيُؤْمِنُوا بِي لَعَلَّهُمْ يَرْشُدُونَ. حقیقت یہ ہے کہ دنیا میں جتنا بھی شرک پھیلا، ان دو ناموں کے انکار سے پھیلا. اللہ دور ہے، بیچ میں وسیلے لے آؤ. اللہ کہتا میں دور نہیں، میں قریب ہوں. اللہ کی بجائے بزرگوں کو یا بتوں کو سناؤ، وہ تمہاری بات اللہ تک پہنچائیں. اللہ کہتا نہیں، مجیب، میں جواب دینے والا ہوں. اجیب دعوت الداعی زادانی فلیستجیبوا لی ولیؤمنوا بی لعلہم یرشدون. ان دو لفظوں کے اوپر غور کر کے دیکھ لیجئے تو نہ تو اللہ کو کسی واسطے کی ضرورت ہے، نہ وسیلے کی ضرورت ہے. آج بھی لوگوں نے جو کہا کہ سیڑھی لگانی پڑتی ہے چھت پہ جانے کے لیے، تو اللہ کے لیے بیچ میں بزرگوں کی سیڑھیاں لگانی پڑتی ہیں. وہ کہتے ہیں میں مجیب ہوں. اللہ تعالیٰ کہتے ہیں نحن اقرب الیہ من حبل الورید، سورہ قاف کی ابتدائی آیتیں. ہم تو انسان کی شارق کے بھی قریب ہیں. جب اتنا قریب ہے تو اس کے لیے کسی دوسرے کو بیچ میں لانے کی ضرورت نہیں. تو لہٰذا جس نے تم کو زمین پہ بسایا، آباد کیا، صلاحیتیں دیں، اب تم گھر بناتے ہو، بڑے بڑے گھر. یہ قوم بہت بڑے بڑے گھر بناتی تھی، مضبوط، خوراک کے لیے کاشتکاری کرتے ہو، سب کچھ کرتے ہو، تو پھر تم اس کی بات بھی مانو کیونکہ وہ قریب ہے اور تمہاری بات کو سنتا ہے. اب دیکھیے، نبی کی دعوت میں کچھ جھول ہے نہیں نا، لیکن ذرا قوم کا جواب سنیے کتنا بے ڈھنگا. آیت 62، قالو، کہنے لگے، یا صالح، اے صالح، قد کنت فینا مرجوا قبل هذا، آپ سے تو ہمیں بڑی امیدیں وابستہ تھی اس سے پہلے. یہاں بھی نوٹ کیجئے اس جملے کو، کہتے ہیں کہ صالح، آپ تو ہماری امیدوں کے مرکز تھے. آپ سے تو ہمیں بڑی لمبی چوڑی امیدیں تھیں، آپ کا اخلاق اور آپ کا کردار اتنا اچھا تھا کہ ہم تو سوچ رہے تھے کہ آپ اپنے باپ دادا کا نام روشن کریں گے، آپ تو پوری قوم کے ہیرو بن جائیں گے۔ یہ آپ نے کیا کیا کہ اپنے ہی باپ دادا کے طور طریقوں پر تنقید شروع کر دی اور انہی کے رسم و رواج پر آپ باتیں کرنے لگ گئے، لہٰذا آپ نے تو قوم کی امیدوں پہ پانی پھیر دیا۔ دیکھیے، نبی جو ہوتے ہیں نا، کریم آف دی سوسائٹی ہوتے ہیں۔ نبی صلی اللہ علیہ وسلم کو نبوت سے پہلے کیا ٹائٹل ملا تھا؟ صادق اور امین۔ اپنے دور کے بہترین لوگ ہوتے ہیں، ان کی پرسنالٹی، ان کا اخلاق اور ان کا کردار، وہ چھچورے نہیں ہوتے، لوگوں کو تانے دینے والے نہیں ہوتے، بات بات پہ روٹھنے والے نہیں ہوتے، وقت بے وقت لوگوں کے گھروں میں جا کر ان کو ستانے والے نہیں ہوتے، انتہائی ڈیسنٹ، انتہائی مہذب لوگ ہوتے ہیں دین والے، جس کی وجہ سے قوم ان کی عزت کرتی ہے۔ جیسے کہ یہاں قوم سمود کی بات سے پتہ چل رہا ہے کہ وہ حضرت صالح کی بڑی عزت کرتے تھے، لیکن جب انہوں نے دین کے نام پر، ان کے رسم و رواج پر تنقید کی تو ان کو برا لگا۔ آج بھی ایسے ہی ہوتا ہے، بعض لوگ جو خود دین سے دور ہوتے ہیں، پھر ان کا ایک بچہ جو بہت ٹیلنٹڈ تھا، جس کو انہوں نے میڈیکل کالج میں داخل کیا تھا، پتہ چلا وہ تو وہاں کسی ایسے مسلم گروپ سے مل گیا کہ جو دین کی باتیں کرنے لگ گئے، داڑھی رکھ لی، پھر ہوتے ہوتے آہستہ آہستہ انہوں نے دعویٰ کا کام شروع کیا۔ تو اکثر ماں باپ کیا کہتے ہیں کہ بیٹا، تم سے تمہیں بڑی امیدیں تھیں، تم کدھر لگ گئے؟ توفیق چودھری کا نام پھر مجھے یاد آ جاتا ہے، میں نے ان کا ایک لیکچر لائیو سنا، تو اس میں انہوں نے اپنا سارا بتایا، تو کہتے ہیں کہ میں میڈیکل میں تھا، ڈاکٹر بن رہا تھا، اور بنگالی فیملی سے ہیں۔ آپ کو پتا ہے کہ بہت ساری امیدیں ہوتی ہیں بعض دفعہ ہمارے کلچر میں لوگوں کو اپنے بچوں سے، جن کو محنت سے پڑھاتے ہیں۔ تو کہتے ہیں کہ میری زندگی کا ٹرننگ پوائنٹ تھا وہ، کہ مجھے ایسے لگ رہا تھا کہ میں اتنی صلاحیت اپنی میڈیکل کو دے رہا ہوں، حالانکہ اسلام کو میری ضرورت ہے۔ خیر، جیسے تیسے وہ دل کے اندر ایک جوش آ رہا تھا نا، تو کہتے ہیں کہ جب میرا میڈیکل پورا ہوا تو میں بالکل اپنے ذہن سے یہ سوچ چکا تھا کہ میں نے اب اس پروفیشن میں آگے اسپیشلائز کرنے کی بجائے دین سیکھنا ہے۔ کسی طرح سے ریسورسز جمع کر کے میں نے سوچا کہ میں سعودی عرب پڑھنے جاتا ہوں، اللہ نے اندر کھاتے کر دیا۔ کہتے ہیں اب میرے لیے سب سے مشکل مرحلہ کیا تھا کہ اپنے ماں باپ کو کیسے بتاؤں، اور کہتے ہیں کہ ان کے اوپر ایک پہاڑ پھوٹا تھا، جس سے میں نے کہا کہ اب میں اس پڑھائی کو کنٹینیو نہیں کروں گا اور میں دین سیکھنے سعودی عرب جا رہا ہوں۔ تو یہی لوگوں کو لگتا ہے۔ آج آپ دیکھیں نا کہ کسی نے اپنے بچے کو 5-6 سال کی بہت محنت سے اور اتنا پیسہ لگا کے پڑھایا ہوا ہے، تو اگر وہ بچہ اس کے بعد کہہ دے کہ بھائی میں اب آگے یہ نہیں کرنے والا، مجھے تو دین سیکھنا ہے، اور ایسے ایک بچے کو میں خود بڑے قریب سے جانتی ہوں کہ جو دوسرے ملک سے پڑھ کے آیا اور پوری میڈیکل کر لی، اور اب اللہ تعالیٰ اس کے دل میں خیر ڈال رہا ہے، وہ کہتا ہے مجھے اب دین بھی سیکھنا ہے، اب مجھے مدرسے میں ڈالو، مجھے تجوید ٹھیک کرنی ہے، مجھے سعودی عرب جانا ہے۔ اب اگر پیچھے ماں باپ ہوں ٹانگ کھینچنے والے، تو وہ ان کی تو امیدوں پہ پانی پھر گیا نا، شاید لاکھوں نہیں، میرا خیال ہے کئی لاکھ اس کی پڑھائی پہ لگ چکا ہوگا، اس سے بھی زیادہ، کروڑوں پہ بات پہنچ جاتی ہے آج کے دور میں 4-5 سال کی پڑھائی، جب بچے باہر کے ملکوں سے کر کے آتے ہیں۔ لیکن میں دیکھتی ہوں کہ وہ ماں باپ بہت خوش ہیں، کہتے ہیں ٹھیک ہے، ہم نے تمہاری کمائی تھوڑی کھانی ہے، وہ بھی مل جائے گی، اور پڑھ لو، کوئی بات نہیں، پہلے بھی اٹھائے یہ خرچے، ہم اور اٹھا لیں گے، تم پڑھو۔ تو خوش قسمت ہے وہ ماں باپ جن کے بچوں کو اللہ تعالیٰ بعد میں دین دے۔ لیکن حضرت صالح کی قوم کو تو ایسے لگ رہا ہے کہ یہ تو غلط کام کرنے پڑ گئے۔ اتنہانا نعبد ما یعبد آباؤنا، ٹون دیکھیے، کیا آپ ہمیں روک رہے ہیں ان کو پوجنے سے جن کو ہمارے باپ دادا پوجتے تھے؟ وَإِنَّنَا لَفِي شَكٍّ مِّمَّا تَدْعُونَ إِلَيْهِ مُرِيبٍ، اور یقیناً جس چیز کی طرف آپ ہمیں بلا رہے ہیں، اس کے بارے میں ہمیں بہت سارے شکوک و شبہات ہیں۔ یعنی آپ کی یہ توحید کی دعوت پہ ہمیں بڑا سخت شبہ ہے کہ سبزے کٹ کے اللہ کے بن جاؤ، کمائیں گے کہاں، کھائیں گے کہاں سے؟ آپ کی دعوت پر ہمارا دل تو کوئی نہیں مطمئن ہو رہا۔ دیکھیے حضرت صالح کتنی سیدھی بات کرتے ہیں، انہوں نے یہ کہا کہ دنیا چھوڑ دو، کمانا چھوڑ دو، کھانا چھوڑ دو، شادی بیاہ چھوڑ، کچھ نہیں کہا، لیکن لوگوں کو ایک رب کا بننے سے خوف آتا ہے، اس وجہ سے وہ یہ سوچ لیتے ہیں۔ اور لاشعوری طور پہ آج مسلمان ماں باپ بھی بعض دفعہ یہی سوچنے لگتے ہیں کہ جو بچے اپنا کیریئر چھوڑ کے اب دین کی طرف جا رہے ہیں، پھر یہ کھائیں گے کہاں سے؟ حالانکہ ان کو یہ نہیں پتا کہ جو اللہ کے راستے میں اپنی جوانی میں آ گئے، تو اللہ پھر ان کے دین کی اور دنیا کے کام کیسے خوبصورت کرے گا۔ تو خوف اور اندیشے ہمارے اپنے اندر ہوتے ہیں، यहाँ लफ्ज़ देखिए मुरीब रहब से, ये वही है जो जालिकल किताब ला रही पफी है, कुलक में डालने वाला शक, बेचैन करने वाला। अब यहाँ देखिए एक छोटा सा नुक्ता है बड़ा खूबसूरत कि उनको हज़रत सालेह अलैहिस्सलाम की इस दावत पर शक क्यों पैदा हुआ, इसलिए कि उनकी नज़रें दुनिया पे लगी हुई थी। उनको हज़रत सालेह की बात समझ क्यों नहीं आ रही, क्योंकि उन्होंने इस दुनिया को ही सब कुछ समझ लिया था, लिहाजा वो बात शक में पड़ी। जब भी कभी किसी बंदे के दिल में दीन के बारे में शक आए तो उसके आगे दो रास्ते होते हैं, जैसे आप कहें कि वो टू वे नहीं होता, राइट और लेफ्ट। उस शक में पढ़ने के बाद दीन की तरफ चल पड़े कि भाई शकों को शुबात है, लाओ ज़रा इल्म हासिल करके देखता हूँ कि असल दीन क्या है, उसके लिए तो हिदायत के दरवाजे खुल जाएंगे और आहिस्ता आहिस्ता उसका शक अल्लाह के हुक्म से दूर हो जाएगा। दूसरा रास्ता शक के बाद क्या होता है कि जो थोड़ा बहुत सा दीन था उसको भी छोड़ दिया, तो ऐसे बंदे के लिए फिर बहुत ज़्यादा गलत हालात होते हैं। इसीलिए आप ये अपने नबी पर शक करते हुए कहते हैं आय 63 काला, यानी उन्होंने तो शक का इजहार किया। हजरत सालेह कहते हैं काला या कौमी आरई तुम इन कुन तो अला बैनत मिन रब्बी, ए मेरी कौम के लोगों ज़रा सोचो तो सही, अगर मैं पहले से ही अपने रब की तरफ बैजीना पर था, वही बात जो पीछे हुई थी कि देखो मेरी पिछली ज़िंदगी तुम्हारे सामने क्रिस्टल क्लियर मेरा करेक्टर है, बैड करेक्टर नहीं हूँ, लूज करेक्टर नहीं हूँ, मेरा किरदार मेरा अखलाक गवाह है कि मैं इससे पहले तुम्हारे माशरे का एक बड़ा खूबसूरत इंसान था, सलीमुल फितरत था, बस अब हुआ क्या, वातानी मिन्हु रहमा, और अल्लाह ने मुझे अपने पास से ख़ास रहमत भी अता कर दी, यानी वही आ गई, या रहमा से मुराद वही है, नबूवत भी मिल गई। फ़मन यंसुरुनी मिन अल्लाह नसईतुहु, तो अब अगर मैं इसकी नाफरमानी करूँ तो मुझे उसकी पकड़ से कौन बचाएगा। फ़मा तज़ीदुननी गैरा तख़सीर, तुम तो इजाफा नहीं करोगे मेरे लिए मगर खसारे ही में। ये बड़ा खूबसूरत नुक्ता है जो मेरे और आपके लिए गौर तलब है। हज़रत सालेह ने कहा मेरी पिछली ज़िंदगी तुम्हारे लिए दलील है, मेरा करेक्टर पहले भी बहुत अच्छा था, किरदार भी बड़ा अच्छा था, इखलाक भी अच्छा था, अब तो बल्कि मुझे अल्लाह ने कुरान दे दिया, अपने ऊपर लीजिए। हम में से कौन अपनी दोस्तों को ये कह सकता है कि देखो मेरी पहले भी तो आते, तुम्हें पता मैं कितनी अच्छी हूँ, मैंने कभी तुमसे गीबत नहीं किसी की, मैंने कभी ताना नहीं दिया, कभी इल्ज़ाम नहीं लगाया, कभी झूठ नहीं बोला, और अब देखो अब तो मैं कुरान भी पढ़ने लग गई हूँ, 12 सिपारे होने लगे हैं, देखो मैं कितनी निखर गई हूँ, हमें से कोई कह सकता है? हम तो अभी पिछले तानों पे शर्मसार हैं। ये है वो चीज़ जिसको नूरुल्ला नूर कहते हैं। दीन सीखने वाले दो तरह के होते हैं, यानी सीधी सी बात है कि हम सब इस वक्त कुरान पढ़ रहे हैं ना, हम में से लोग दो तरह के हैं। कुछ जिनके पास अभी पहले कुरान नहीं था इस तरह डिटेल से, लेकिन उनका किरदार पहले भी बड़ा खूबसूरत था, ताने गीबत चुगली बुराइयों से वो दूर थे, कोसों दूर थे। वो जब दीन सीख के यहाँ से निकलेंगे ना, तो लोग बड़ी जल्दी उनकी दावत को कबूल करेंगे। क्यों? वो कहेंगे पहले भी अच्छा था, अब तो और अच्छा हो गया। जिसको आप कहते हैं ना कि एक इंसान पहले भी खूबसूरत था, अब ऊपर जेवर भी पहन ले, कुछ मेकअप भी कर ले, तो और खूबसूरत लगेगा ना, उसकी खूबसूरती ज़्यादा चमकने लगती है बज़ाहर। अब दूसरे को सोचिए, पिछली ज़िंदगी में बुरी आती जो खराबियाँ कह सकते हैं वो लगा लें अंदर, अब कुरान आ गया, आप निखर गए हैं। कुछ लोग होते हैं वो सादे होते हैं तो इतने अच्छे नहीं लगते, कुछ पहन ओढ़ लेते हैं तो बहुत सजता है उनको, ये वो मिसाल है। कुरान से पहली ज़िंदगी में हुसन नहीं था, किरदार अच्छा नहीं था, कुरान ने उनको सजा दिया, चमका दिया, अल्लाह की नज़रों में तो ये और भी खूबसूरत है, लेकिन लोग उनको कबूल नहीं करते, कहते हैं 900 चूहे खाकर बिल्ली हज को आई। ये पता है ये वो हैं जो आज दर्स दे रही हैं आपको, पता है ये फिल्में देखती थी पहले, ये वो हैं जिन्होंने पहली दफ़ा मुझे खुद किसी गलत चीज़ का रास्ता दिखाया था। अल्लाह माफ़ कर देता है आपको, बंदे नहीं करते। इसलिए अपने लोगों में तबलीग करना बहुत मुश्किल होता है। नबियों को अल्लाह पहले से बेदाग किस्म का किरदार इसलिए देता है कि जो ही वो लोगों को दीन की दावत दे कोई ताना ना दे दे, तो इसलिए यकीन से कहते हैं देखो मैं पहले भी अच्छा था अब भी अच्छा हूँ, तो आप बताओ क्या तुम्हारे कहने पर अल्लाह की नाफरमानी करूँ तो मुझे कौन बचाएगा। हम सब ये जुमला नोट कर लें, बल्कि इसको दोहराएं, फ़मन यंसुरुनी मिनल्लाहि नसईतुहु। अब आप देखेंगे इन अगले पारों में अल्लाह में कुछ जुमले सिखा रहे हैं। जब हमारे पुराने साथी दोस्त रिश्तेदार जिनके साथ मिलके गलत काम करते थे अब दोबारा उन्हीं कामों की दावत दें, तो आपने अब ये जुमला बोलना है, फमैयंसुरुनी मिनल्लाहि नसईतु। देखो पहले और बात थी, अब अल्लाह ने मुझे इतनी बड़ी नेमत दी है, अब अगर मैं तुम्हारी खुशी के लिए ये गलत काम कर दूंगी तो मुझे कौन बचाएगा। फमा तजीदूननी गैरा तकसीर। देखो सॉरी मेरी बहन मेरी दोस्त, मैं तुम्हारी बात मान लूंगी तो तुम मेरा नुकसान कर दोगी। ये कुरान के कोड वर्ड्स में बात कर दें, आपको एक जुमला भी अपनी तरफ से नहीं बोलना पड़ेगा।
ठीक है, मुझे उन्होंने देखा कि मैं सीनियर हो गया ना, तो मुझे कहते हैं इनको बता रहे हैं जरा ज्यादा मजहबी होगी ना, इनको पता चले कि हम वहाँ पर मस्जिद में जाके हमने घंटियाँ भी बजाई हैं, उनके बुतों को भी देखा है। तो मुझे बड़ी तकलीफ हुई कि मैं ज्यादा देर वहाँ बैठी नहीं, मैं चुप करके लेकर आया।
जी सच्ची बात है, देखिए कितना दिल हिलाने वाली बात है ना कि लोगों को हमारा दीन पे आना इतना चुभता है कि वो हमें चिढ़ाने के लिए और गलत काम करते हैं। और ऐसे जुमले मैंने भी इर्द गिर्द दूसरों की ज़ुबान से बहुत सुने हुए, जो अपने नेकी की तरफ आने वालों के लिए कहते हैं कि बस अब ये तो ऐसी होगी वो होगी। तो अब देखिए अल्लाह आपको मुझे कितना प्यारा जुमला सिखा रहा है कि देखो मैं तुम्हारे कहने पर अल्लाह की नाफरमानी करूँगी, मुझे कौन बचाएगा, क्योंकि देखिए उस गुनाह का वबाल फिर किसी मुश्किल की सूरत में ही आएगा ना। देखिए मैं आपको एक छोटा सा एक फर्जी सा केस बना के बताती हूँ, जैसे मीना जी ने भी डिस्कस की, इसी को ले लें। अगर इस वजह से कि मेरे से कोई नाराज़ ना हो मैं उसके लिए गलत काम कर लूँ, और सच्ची बात है कि गलत काम में कशिश होती है, किसी की खुशी के मौके पे थाल पकड़ के खड़े हो गए, पता है सब कुछ बुरा है, कर लिया वो तो हो गया खुश, थोड़ी देर के लिए वीडियो भी बन गई, सब खुश हैं कि शुक्र है आज आपने कोई वहाँ पंगा नहीं डाल दिया। ये भी तो लोगों को पंगे ही लगते हैं ना कि सब ने मेहंदी की थाल पकड़ ली थी, आप साइड पे हो गई थी, नहीं जी मैं मजबी हो गई हूँ मैंने नहीं पकड़ना, अब आप लोगों की नज़रों में ना ही बैठ गए। मिसाल दे रही हूँ, अब उस जुर्म की सजा में जो उस वक़्त हमने एक गलत चीज़ को प्रमोट किया, मेरे ऊपर कोई तकलीफ आई, कहीं भी आ सकती है ना, बीमारी की सूरत में, ज़हनी परेशानी की सूरत में, उनमें से कोई उस वक़्त आके मेरी वो दर्द तकलीफ़ दूर कर सकता। ये तो शुक्र है अल्लाह का कि गैब के पर्दे में ये सब हो रहा है। मैं यकीन से कहने लगी हूँ आपको एक बात, हम पे जो मुश्किल आती हैं ना ये अल्लाह का एहसान होता है, और बहुत सारी मुश्किल दूसरों की खुशी के लिए किए हुए गुनाहों की वजह से आती हैं। अगर ये गैब का पर्दा खुला होता ना और मुझे पता होता कि आज जो मेरे सर में दर्द लगी है ये वो मेरी फलां दोस्त या सहेली या ख़ानदान के बंदे की बात मानने की वजह से, यकीन करें मैं उस तकलीफ़ में अपनी तकलीफ़ भूल के उससे नफ़रत करना शुरू हो जाऊँ, उससे लड़ना शुरू हो जाऊँ। ये देखो जो उस दिन तुम्हारे लिए खुशी के लिए किया था ना, ये आज मुझे उसकी वजह से सर में दर्द हुई है। फमैयंसुरुनी मिनल्लाहि नसईतु, इसको कोडवर्ड बना लें, मैंने नहीं नाफरमानी करनी, मुझे कौन बचाएगा, फिर तो कोई मदद नहीं करेगा किसी की। वया कौम हाज़िही नाक़तुल्लाहि लकुम आया, और देखो मेरी कौम के लोगों ये ऊँटनी तुम्हारे लिए एक निशानी है, फ़ज़रूहा छोड़े रखो इसको, यानी डोंट टच इट, ताकुल फिल अर्दी ये अल्लाह की ज़मीन में खाती फिरे, वला तमसूह बिसूइन और देखना किसी बुरे इरादे से इसको हाथ न लगाना, वरना फया खुज़ाकुम अज़ाबुन करीब, वरना तुम्हें आप पकड़े गए करीबी अजाब, यानी वो अजाब दूर नहीं है, देर नहीं लगेगी। लेकिन उन जालिमों ने क्या किया, I-65 फाकरूहा, तो उन्होंने उसकी कुंछें काट डाली, किस्सा याद है ना, पीछे पाँव के पट्ठे काट दिए पीछे से प्लानिंग की। फकालतमत तौफी दारिकुम सलासत अय्याम, तो साले ने कहा तुम अपने घरों में 3 दिन तक बस रह बस लो, सिर्फ 3 दिन की मोहलत है। ذَلِكَ وَعْدٌ غَيْرُ مَكْذُوبٍ, ये वो वादा है जो झूठा साबित नहीं होगा। देखिए नबी को अल्लाह की तरफ से पता चल जाता था कि अब अजाब आने वाला है, नबी ने कह दिया और ये होगा, वाकई भी हुआ। I-66 فَلَمَّا جَاءَ أَمْرُنَا نَجَّيْنَا صَالِحًا وَالَّذِينَ آمَنُوا مَعَهُ بِرَحْمَةٍ مِنَّا, तो जब हमारा फैसला आ गया तो हमने निजात दी सालेह को और इनको जो आपके साथ ईमान लाए थे अपनी रहमत से, और किस चीज़ से निजात दी, ममिन खिज़्य यौमइज़िन, और उस दिन की रसवाई से इनको बचा लिया। इन्ना रब्बका हुवल क़वीयुल अज़ीज़, बेशक आपका रब ज़बरदस्त और कुव्वत वाला है। और इसके बरक्स दूसरों के साथ क्या हुआ, 67 وَأَخَذَ الَّذِينَ ظَلَمُوا الصَّيْحَةَ اور ان ظالموں کو پکڑ لیے ایک چنگھاڑ نے فَاصْبَحُوا فِي دِيَارِهِمْ جَاثِمِينَ تو وہ اپنے گھروں کے اندر اوندھے کے اوندھے پڑے رہ گئے 68 فَقَالَ لَمْ يَغْنَوْا فِيهَا گویا کہ وہ کبھی اس میں بسے ہی نہ تھے أَلَا إِنَّ ثَمُودَ كَفَرُوا رَبَّهُمْ آگاہ ہو جاؤ کہ یقیناً ثمود نے اپنے رب کا انکار کیا کفر کیا الا بعدا لثمود آگاہ ہو جاؤ پھٹکار رہی ثمود پر کیسے ایک طرف نبیوں کی اوپر اللہ کی طرف سے سلامتیوں کی بات ہے سلام علی المرسلین آگے ہم پڑھیں گے ایک صورت میں اور اس صورت میں آپ دیکھیے قوموں پہ پھٹکار ہے کیا پتہ چلا کہ جب قومیں اللہ کی بات نہیں مانتی تو بالآخر پھر اللہ تعالیٰ ان کو پکڑ لیتا ہے آپ دیکھیے کہ کبھی بھی اللہ کا بنتے ہوئے کوئی دنیا والا آپ سے ناراض ہو فکر نہ کریں ان کے لیے ناقت اللہ تھی جو برداشت نہیں ہو رہی تھی آج لوگوں کے لیے دین کے احکامات ناقہ بنے ہوئے وہ سونٹنی کے تقاضے پورے نہیں کر سکے آج لوگ شریعت کے تقاضے پورے نہیں کر پاتے اور اس طرح سے پکڑ کا شکار ہو جاتے ہیں تو واقعہ چونکہ پیچھے پڑ چکے ہیں اس لیے اس کو دہرایا نہیں میں نے لیکن اپنے لیے عمل کی بات یہی رکھیے کہ نبیوں کی قوموں نے تو ایک بات کا انکار کیا تو پکڑے گئے ہمارا حال کیا ہوگا جو ایک ایک وقت میں کئی کئی قسم کے جرم کیے ہوئے ہیں اور اللہ تعالیٰ نے اب دیکھے ہمیں عقل بھی دی سمجھ بھی دی جب ان کو پکڑا تو کیا اللہ ہمیں نہیں پکڑ سکتا دعا کیجئے کہ اللہ تعالیٰ اپنی پکڑ سے بچا کے رکھے نصیحت لینے والے بن جائیں
وَإِلَى ثَمُودَ أَخَاهُمْ صَالِحًا قَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُمْ مِنْ إِلَٰهٍ غَيْرُهُ هُوَ أَنشَأَكُمْ مِنَ الْأَرْضِ وَاسْتَعْمَرَكُمْ فِيهَا فَاسْتَغْفِرُوهُ ثُمَّ تُوبُوا إِلَيْهِ إِنَّ رَبِّي قَرِيبٌ مُجِيبٌ قالوا يا صالح قد كنت فينا مرجوا قبل هذا أتنهانا أن نعبد ما يعبد آباؤنا وإننا لفي شك مما تدعونا إليه مريب قال يا قوم أرأيتم إن كنت على بينة من ربي وآتاني منه رحمة فما تزيدونني غير تخسير ويا قوم هذه ناقة الله لكم آية فذروها تأكل في أرض الله ولا تمسوها بسوء فيأخذكم عذاب قريب فعقروها فقال تمتعوا في داركم ثلاثة أيام ذلك وعد غير مكذوب فلما جاء أمرنا نجينا صالحا والذين آمنوا معه برحمة منا ومن خزي يومئذ إن ربك هو القوي العزيز وأخذ الذين ظلموا الصيحة فأصبحوا في ديارهم جاثمين كأن لم يغنوا فيها ألا إن ثمود كفروا ربهم ألا بعدا لثمود